नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो बीजेएफएम 101.6 इन्टरनेट अनलाइनमा www.bjfm.org.np र 101.6 बीजेएफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। शुरूआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू। आज असार 15 धान दिवस, खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै ठूलो क्षति पुर्याउने गरी सलह नभित्रिएको सलह व्यवस्थापन नियन्त्रण कार्यदलका संयोजक भूमगाईको भनाई। नेपालमा एक महिनासम्म रहन सक्ने विज्ञहरूको प्रक्षेपण। सरकारी कार्यको दुरूपयोग नगरेको गैंडाकोटकी उपमेयर कण्डेलको भनाई। क्वारेन्टाइन अनुगमन गर्न जाँदा आशीर्वाद दिन पुगेको प्रष्टोक्ति। विद्यालय बन्द हुँदाको शुल्क नलिन गैंडाकोटका शैक्षिक संस्थाहरूलाई नेभिसङ गैंडाकोटको चेतावनी। खैरहनी नगरपालिका बागमती प्रदेशमा युवा मैत्रीमा उत्कृष्ट घोषित। गर्भवती महिला बोक्नका लागि भरतपुर महानगरपालिकाले एम्बुलेन्स गरिदिने। नारायणी मावि गैंडाकोट 7 विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा उपाध्याय। र चितवनको माडीमा मेसिनबाट रोपाई गरेर धान दिवस मनाइँदै प्रदेश सरकारद्वारा चितवनका दुग्ध किसानलाई 4 करोड़ बढी अनुदान। मदन भण्डारीको शब भेटाउने गाजीपुरका गुरूङलाई सहयोग।
के तपाईँको घर छरछिमेक आफन्त कसैलाई लागु पदार्थ तथा अल्कोहलको लत बसेको छ?
आउनुहोस्, त्यो लतबाट छुटाउन मद्दत हामी गर्छौ। लागु पदार्थ तथा अल्कोहलको लत रोग हो, अपराध होइन।
सहयोग गरौ, नयाँ संसार पाऊ।
सम्पर्क नयाँ संसार पुनर्स्थापना केन्द्र, लागु पदार्थ तथा दुर्व्यसनी उपचार केन्द्र, गैंडाकोट 5 नवलपुर। डाइरेक्टर सुदर्शन प्रसाद खरेल। मोबाइल 98264-95453। फोन 07-50-1919।
आफ्ना लागि होइन, सन्तानको खुसीका लागि बाँच्ने सबैको प्रिय नाम आमा। अनि रोग निको नभएर जीवनदेखि निराश भएकाहरूको रोग निको बनाएर नयाँ जीवन दिने आमाको अर्को रूप आमा आयुर्वेद सेवा प्राप्त। आमा सँगै छ विश्वास, भरोसा र आशा।
नेपाली जडीबुटीको प्रयोग गरी आयुर्वेद पञ्चकर्म थेरापी तथा छार सूत्रको विधिबाट पाइल्स, फिसर, फिस्टुला, दम, पिनास रोग, उच्च रक्तचाप, मधुमेह, पेट रोग, नसा तथा हाड जोड्ने, स्त्री तथा प्रसूति रोग, यौन तथा छाला रोग लगायतका नयाँ पुराना रोगको आफ्नै अत्याधुनिक ल्याबमा परीक्षण गरी आयुर्वेदिक पद्धति मार्फत उपचार गरिन्छ।
सम्पर्क आमा आयुर्वेद सेवा प्राली, पुलचोकबाट 50 मिटर न्यू रोड तर्फ नारायणगढ़ चितवन। फोन 570-174, 98-550-59-899।
विजय खबरमा अब खबर विस्तारमा। शुरूआतमा आज असार 15 धान दिवस पनि, खेतमा काम गरी दही चिउरा खाएर धान दिवस मनाइँदैछ। यसैसँग सम्बन्धित समाचारबाट। प्रत्येक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। विक्रम सम्म 2061 साल मक्सिर 29 गते मन्त्री परिषदको निर्णय गरी 2062 असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसहरू कृषि पेशामा आबद्ध रहेका छन्। किसान वर्षभरिका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त रहन्छन्। आजको दिन असारे भाकामा लोक दोहोरी गाउँदै छुपुमा छुपु धान रोपिन्छ। छुपु र छुपु इलोमा धान रोपेर छणौला बनाइकुलो लगाई पानी आएर गणौला जस्ता लोक लयका गीत गाएर खेतमा नै रमाइलो गर्ने गरिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहरूले खेतमा गरेको रमाइलो हेर्न लायक देखिन्छ र रोपाहरूले खेतका गरामा हिलो छ्यापाछाप गरेर पनि रमाइलो गर्ने गर्दछन्। कामको चटारोले थकित भएका किसानहरू शक्ति प्राप्तिका लागि दही चिउरा खाने मान्यता रहेको छ। यसबेला दही चिउराले शरीरमा शीतलता भए शक्ति सञ्चय हुने विश्वास पनि दिने गरिन्छ। असार 15 नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा पनि लिने गरिन्छ। खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय गर्नका लागि नेपालीले आज दही चिउरा खाएर असार 15 पनि मनाउँदैछन्। हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण रहेको छ। शुभ कार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नु अघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा पनि रहेको छ। यस्तो शुभ कामना निस्कनु अघि सगुनको रूपमा दही खुवाएर विदाई गर्ने पनि गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साहित पर्ने जनविश्वास पनि रहेको छ। दही वैज्ञानिक दृष्टिकोणले पनि स्वास्थ्यवर्धक रहेको छ। गुरू गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर प्रयोगकर्मी हुने भविष्यवाणी गर्नुभएको थियो पनि विश्वास गरिन्छ। आयुर्वेदमा भोजनको अन्त्यको रूपमा दही मथेर बनाइएको मोही पेयमा औषधिको उपचारका लागि स्वास्थ्यकर्मीहरूका जानु नपर्ने पनि विश्वास रहेको छ। नवलपुर जिल्लाका विभिन्न स्थानीय तहका 26 जना कोरोना संक्रमित हिजो डिस्चार्ज भएका छन्। रजहरको प्राकृतिक चिकित्सालयमा उपचार गरिरहेका 23 जना र मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार गरिरहेका 3 जनाले कोरोना भाइरस परास्त गर्दै घर फर्किनु भएको हो। प्राकृतिक चिकित्सालयबाट मध्यबिन्दु 6, 7, 8, 9 र 11 10 जना, कावासती 3 1 जना र होप्सीकोटका 2, 4, 5 र 6 2 12 जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि हिजो डिस्चार्ज गरिएको हो। त्यस्तै मध्यबिन्दु जिल्ला अस्पतालमा रहेका 4 जना मध्ये 3 जना देवचुरी 15 कावस्ती ओडा नम्बर 1 र विनय त्रिवेणी ओडा नम्बर 1 गरी 3 जना पुरूषलाई पनि डिस्चार्ज गरिएको जानकारी गराइएको छ। अब जिल्लामा अस्पतालमा देवचुली 11 एकजना आइसोलेसनमा रहेको पनि जानकारी गराइएको छ र पछिल्लो समय यसैत नवलपुरबाट डिस्चार्ज हुनेको संख्या 40 जना पुगेको पनि जानकारी गराइएको छ। संक्रमित हुनेको संख्या 218 पुगेको पनि जानकारी गराइएको छ। अब प्राकृतिक चिकित्सालयको आइसोलेसनमा 179 जना रहेका छन्, जसमध्ये एकजना स्याङ्जाका र एकजना तनहुका रहेको पनि जानकारी गराइएको छ। यसैबीच पछिल्लो समय प्राकृतिक चिकित्सालय रजहरको अवस्था के छ, त्यहाँको म्यानेजमेन्ट कसरी गरिरहनु भएको छ, यो विषयमा हामीसँग कुराकानी गर्नको लागि सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटा प्रत्यक्ष रूपमा टेलिफोन लाइनमा हुनुहुन्छ। सर नमस्कार, स्वागत छ यहाँलाई विजय एफएममा। पछिल्लो समय रजहरको प्राकृतिक चिकित्सालयको अवस्था के छ, थोरै जानकारी गराइदिनुहोस् न।
अब हामीलाई जुन किसिमको एउटा महामारीलाई यो जिल्लामै परेको अप्ठ्यारोलाई समाधानको बिन्दुमा हामी पुर्याउँछौ भनेर जुन किसिमको एउटा दर्बिलो आँटका साथ सामुदायिक प्राकृतिक चिकित्सालय र रजरवासीहरूले जुन किसिमको एउटा ऐतिहासिक निर्णय गर्नुभयो, हामीले क्रमशः त्यो विषयलाई अब हामीले पार लगाउने कुरामा अब हाम्रो पछिल्ला यो नेगेटिभ रिजल्टहरू आउन थालेपछि सबैमा एउटा उत्साह छाएको अनुभूति गरेका छौँ।
भनेपछि त्यहाँ बस्नेहरू कतिजना हुनुहुन्छ, यो पनि धेरैजनाको जिज्ञासा छ, थोरै यो पनि तपाईँकै मुखबाट थोरै जानकारी गराइदिनुहोस् न।
हामीकोमा करिब 202 हिजोसम्मको रेकर्डमा बस्ने हुनुहुन्थ्यो भने त्यसमा 23 हिजो नेगेटिभ रिजल्ट आएर डिस्चार्ज भइसक्नु भएको छ। त्यो डिस्चार्ज भइसकेपछि अहिले हामीकोमा 179 महिला र पुरुष र 2 बच्चा गरेर हुनुहुन्छ, जसमा 17 महिला र अरू पुरुष। अहिलेसम्मको अवस्था 179 अहिले हामीकोमा बिहानको यो क्लासमा सामेल भइरहनु भएको छ।
पक्कै पनि। अनि त्यस्तै गरी त्यहाँ जो उपचार गराइरहनु भएको छ उहाँहरूलाई चाहिँ उपचार चाहिँ प्राकृतिक चिकित्सालयले दिएको कसरी छ भन्ने पनि धेरैको जिज्ञासा छ, त्यो चाहिँ कसरी गरिरहनु भएको छ, त्यहाँ बस्नेहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनु भएको छ, त्यो पनि थोरै जानकारी गराइदिनुहोस् न।
अघिल्लो पहिलो उसमै हामीले क्वारेन्टाइन सञ्चालन गरेर करिब 3-4 लटलाई एकदमै राम्रो गर्नुभयो भनेर जुन त्यहाँ बस्ने भाइ बहिनीहरूले जुन किसिमको एउटा फिडब्याक दिनुभयो, त्यसले पनि हामीलाई थप अरू विपदमा काम गर्नको लागि ऊर्जा थपिएको नै थियो। त्यतिखेर हामीले जुन किसिमको म्यानेजमेन्ट गर्ने र त्यो ठुलो ठुलो एउटा चाहिने जमातलाई पनि हामीले जुन काम गर्दाखेरि उनीहरूलाई एउटा चाहिने स्कुलिङ गरेर उनीहरूलाई मोटिभेसन क्लासहरू दिएर हामीले जसरी राख्यौँ, अन्यत्रको क्वारेन्टाइनमा हामी सुनेका परेका पनि होला, कहाँ के पुगेन भनेर हङ्गामा भयो, कहाँ लडाइँ भयो, कहाँ झगडा झगडा भयो भन्ने सुनियो, तर हामीकोमा त्यस्तो भएन। त्यो नभइसकेपछि त्यसले पनि हामीलाई सुरुकै 4-5 लटमा राखिसक्दा पनि धेरै अनुभव बटुलिसकेका थियौँ र अन्त भएका कमी कमजोरीलाई हामीले नजिकबाट निहाल्ने अवसर पनि पाएका थियौँ। यही चिजलाई फ्युजन गरेर हामीले चाहिँ अहिले 200 भन्दा बढीलाई राख्नु भनेको आफै कल्पना गर्नुहोस्, एउटा बिहाको भोजमा एक दिनको कार्यक्रम सम्पादन गर्नलाई त कसरी पसिना आउँछ भने हामीले त बिहान देखुन बेलुकासम्म 4 उनीहरूलाई खाना खुवाउने कुरा कल्पना गर्नुहोस्, आफैमा भयङ्करै यो चाहिने हामीले त्यो आँटेको हो। तर पनि यसलाई अन्यत्र भएका कमी कमजोरीहरूलाई पनि हामीले सिक्ने मौका पायौँ एउटा कुरा भने हामी आफैले गर्न सक्छौँ भने हामीसित डेडिकेसन थियो, त्यो डेडिकेसनले काम गरेको छ र हाम्रो टिमले एकदमै सौहार्द्र हिसाबले काम गरेको छ। हामीकोमा बस्ने भाइहरूलाई तपाईँहरूकै क्षेत्रमा भएका साथीहरू पनि हुन सक्नुहुन्छ, उहाँहरूलाई सोध्नुभयो भने मलाई लाग्छ नेपालमा यस्तो म्यानेजमेन्ट कसैले पनि गर्न गाह्रै छ जुन कुरो हामीले गरेका
छौँ। हुन्छ सर, धेरै धन्यवाद छ यो पछिल्लो त्यहाँको जानकारीको विषयमा हामीलाई प्रत्यक्ष रूपमा टेलिफोन लाइनमा आएर जानकारी गराइदिनु भयो, धेरै धन्यवाद छ सर। अहिलेलाई छुट्याउँ है, नमस्कार। उहाँ हुनुहुन्थ्यो सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका व्यवस्थापक हरि सापकोटा, त्यहाँको पछिल्लो वस्तुस्थितिको बारेमा जानकारी गराउँदै हुनुहुन्छ। र अब बाँकी खबर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत सलाह व्यवस्थापन सम्बन्धी कार्यदलका संयोजक सहदेव प्रसाद ओमागाईले भारतबाट नेपालमा प्रवेश गरेको सलहको विषयमा जानकारी गराउनु भएको छ। यो फट्याङ्ग्रा प्रजातिकै किरा भएको र भारतबाट झुण्ड झुण्डमा मात्रै नेपाल पसेको भएर ठूलो क्षति नपुर्याउने प्रारम्भिक अनुमान गरिएको पनि जानकारी गराउनु भएको छ। विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै ओमागाईले आफ्नो संयोजकत्वमा रहेको यस अघिको कार्यदलले नेपाल सलहका लागि उपयुक्त वातावरण नभएकाले तत्काल प्रवेश नगर्ने बताइए पनि भविष्यका लागि सचेत हुनुपर्छ भन्ने प्रतिवेदन आफूहरूले सरकारलाई बुझाएको जानकारी दिनुभएको छ। तर अहिले असामान्य तरिकाले सलहको प्रवेश भएको भन्दै यसको व्यवस्थापनमा विषादी भन्दा पनि रचनात्मक विधिहरू अपनाएर सलह लखेट्न सुझाव दिनुभएको छ। यसमा पर्याप्त प्रोटिन हुने हुँदा रातिको समय थपक्क बस्ने यसको प्रकृति भएकाले समातेर हाँस कुखुरालाई खुवाउन सकिने पनि उहाँको भनाइरहेको छ। यसले मरूभूमिमा मात्रै प्रजनन गर्न सक्ने भन्दै यसरी समातेर नियन्त्रण गर्दा संख्या घट्न ठूलो मदत पुग्ने पनि उहाँको विश्वास रहेको छ। सलह प्रवेश हुनु असामान्य परिस्थिति भएको भन्दै उहाँले नेपालको पश्चिम क्षेत्रका किसानहरू अब सचेत हुनुपर्ने आग्रह गर्नुभएको छ। यो हावाको विपरीत दिशामा जाँदैन, बथान नै छिरेको भए कृषिमा ठूलो क्षति हुने भन्दै उमागाईले अहिलेसम्म भइरहेको झुण्ड केही ठूलो भए पनि अन्य ठाउँमा 1.5 लाखको हाराहारीमा रहेको अनुमान गरिएको पनि जानकारी दिनुभएको छ। अहिले ब्याड रहेको धेरै किसानहरूले त्यहाँ जालीहरूले ढाक्ने, ब्याडलाई कुर्ने, थाल ठटाएर मानिस कराएर धुवाले बालेर अटाउन सकिने पनि उहाँको सुझाव रहेको छ। यसैबीच त बारा, पर्सा र रूपन्देही लगायतका जिल्लाबाट शनिबार प्रवेश गरेको सलह किरा नेपालको एक महिनासम्म रहन सक्ने विज्ञहरूले प्रक्षेपण गर्नुभएको छ। वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सलह किरा नेपालमा बढ़ीमा एक महिनासम्म रहन सक्ने विज्ञहरूको प्रक्षेपण रहेको छ। वयस्क सलह बढ़ीमा 2 हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डाक्टर डिलीराम शर्माले बताउनु भएको छ। गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी कण्डेलले आफूले सरकारी गाड़ीको दुरूपयोग नगरेको प्रश्न पार्नु भएको छ। असार 13 गतेको घटनालाई लिएर विभिन्न अनलाइन संचार माध्यमहरूमा आएको समाचारप्रति उहाँको गम्भीर ध्यानकर्षण भएको पनि बताउनु भएको छ। विभिन्न अनलाइन संचार माध्यमहरूमा समाचार प्रकाशित गरेर तथा विभिन्न खालका व्यक्तिहरूले सामाजिक सञ्जालमा लेखेर अतिरञ्जित गर्न खोजेको प्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको कण्डेलको भनाइरहेको छ। उपप्रमुख कण्डेलले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारी साधन स्रोतको दुरूपयोगको सन्दर्भमा आफू सधैँ सचेत रहेको पनि बताउनु भएको छ। कोरोना महामारीका बीच 3 महिनासम्म स्वास्थ्य कर्मी लैजान र ल्याउन सँगसँगै स्वाब संकलनदेखि स्वाब परीक्षणका लागि समेत आफूले गाड़ी प्रयोग गर्दै आएको गाड़ी दिएर यो बीचमा आफूले निजी सवारी साधनमै हिँडेको घटनाको कुनै पनि अंशलाई मात्र चित्रण गर्दै बदनियत गर्ने उद्देश्यले समाचार तथा सामाजिक सञ्जालमा लेखिएको उहाँको गुनासो रहेको छ। शनिबारका दिन पनि आफू अमरापुरीको लक्ष्मी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनको स्थलगत अनुगमनको क्रममा जाँदा वैवाहिक कार्यक्रमको निम्तलाई स्वीकार गर्दै वरवधूलाई आशीर्वाद दिन मात्रै पुगेको सत्य भएको तर वैवाहिक कार्यक्रममा जन्तीसहित जन्तीको नेतृत्व गर्दै पुगेको भन्ने सरासर झूट भएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। गैंडाकोट 17 स्थित एक रेड हाउस होटलमा भएको वैवाहिक कार्यक्रममा नगरकै कामका लागि पुगेको बेला आशीर्वादका लागि भेटघाट गरी छोटो समयमा बाहिर बसेर निस्किहालेको उहाँको भनाइरहेको छ र जनतासँग आफूले कुनै पनि विवाद नगरी सामाजिक दूरीको ख्याल राख्दै वैवाहिक कार्यक्रम गर्न सुझाव प्रदान गरेको र आफू निस्किएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। गत वैशाख चौबीस गते नगर शिक्षा समितिको निर्णय एवं असार 4 गतेको सर्वोच्च अदालतको निर्णय अनुसार नारायणी माध्यमिक विद्यालय गैंडाकोट नगरपालिका वडा नम्बर 7 मा त्यहाँका वडा अध्यक्ष चोलानाथ उपाध्यायको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ। नवगठित समितिको सदस्यमा निवर्तमान अध्यक्ष गंगा बहादुर पाण्डे, वडा समितिबाट मनोनित महिला सदस्य उमादेवी सापकोटा, चन्द्रदाता तथा शिक्षा प्रेमीबाट विशेष चन्द्रदाता, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालुराम कुमार र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठ रहनु भएको जानकारी गराइएको छ। सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्यायले दिएको जानकारी अनुसार नवगठित कार्य समितिले अब आफ्नो कामलाई अगाडि बढ़ाउने पनि जानकारी गराइएको छ। नेपाल विद्यार्थी संघ पालिका समन्वय समिति गैंडाकोटले गैंडाकोटका नगर प्रमुख छतराज पौडेललाई ज्ञापन पत्र बुझाएको छ। कोविड 19 को संकटकालीन अवस्थामा पनि भर्ना र अनलाइनको नाममा विभिन्न विद्यालयहरूले विद्यार्थी र अभिभावकहरूसँग शुल्क असुल गर्न लागेको भन्ने गुनासो बढ्दै जाँदा यसलाई रोक्न आग्रहसहित हिजो ज्ञापन पत्र बुझाइएको सह संयोजक बिना सुवेदीले जानकारी दिनुभएको छ। संयोजक रमेश कोइरालाद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा संकटको बेला विद्यार्थीहरू र अभिभावकहरूलाई असह्य र पीड़ादायी अवस्थाहरू सिर्जना गराइएको भन्दै गैंडाकोट नगरपालिकाभित्रका विभिन्न शैक्षिक संस्थाहरूले अनलाइन कक्षा र भर्नाको नाममा शुल्क लिने भनी सुन्न आएको गुनासोप्रति नेपाल विद्यार्थी संघ गैंडाकोट नगर कार्य समितिको गम्भीर ध्यानकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आफ्नो मूल मन्त्र मान्दै आएको र आफ्नो स्थापनाकालदेखि नै व्यवस्था परिवर्तन र वर्गीय हितका लागि अनवरत रूपमा नेतृत्व गरिरहेको भन्दै निवि संघले मानव सभ्यता नै आफ्नो अस्तित्वको निम्ति लड़ाईको लड़िरहेको संकटग्रस्त अवस्थामा पनि लामो समयदेखि विद्यार्थीहरू लकडाउनका कारण घरमा नै सीमित भएर बस्नु परेको, मुखै आएका विभिन्न परीक्षाहरू स्थगित भएर तनाव भएको, सँगसँगै दबाव, त्रास र एकसाथ झेलिरहेको बेला शुल्क उठाउने भर्ना गर्ने जस्ता गुनासो आएको भन्दै तत्काल यसलाई रोक्न नगर प्रमुख पौडेललाई आग्रह गरिएको छ। संयोजक कोइरालाले शिक्षा मन्त्रालयले अर्को निर्णय नआउँदासम्म कुनै पनि वाहनमा शुल्क नलिन भनेकाले शैक्षिक संस्था नखुलुन्जेलसम्मको अवधिका कुनै पनि प्रकारका शुल्क नतिर्न सम्पूर्ण अभिभावकहरूलाई आग्रह गर्नुभएको छ। यदि यही अवस्थामा शुल्क लिएको थाहा पाएमा कड़ा रूपमा उत्रने पनि ज्ञापन पत्र मार्फत चेतावनी दिएको छ। ज्ञापन पत्र ग्रहणपछि नगर प्रमुख छतराज पौडेलले नगरभित्र नियम विपरीत कुनै पनि कार्य गर्न हुन नदिने पनि प्रश्न पार्नु भएको छ। ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेविसंघ जिल्ला कार्य समितिका सचिव सुशील काफ्रे, वडा सदस्य प्रकाश सापकोटा, नेविसंघका जिल्ला सदस्यहरू श्याम वन, गणेश सापकोटा, सन्देश पराजुली, नेविसंघका नेताहरू नारायण सापकोटा, सतीश नेउपाने, नगर सदस्यहरू कुशल सापकोटा, पवन कार्की, विनोद गिरी, युवराज काफ्रे सहितका विभिन्न कलेजका इकाइ अध्यक्षहरूको सहभागिता रहेको थियो। भरतपुर महानगरपालिकाले गर्भवती महिलाहरूलाई प्रसूति गराउन भरतपुर अस्पताल ल्याउन सहज होस् भन्ने उद्देश्यले एउटा एम्बुलेन्स खरिद गरिदिने भएको छ। महानगरले आफ्नो छैठौं नगरसभामा पेश गरेको नीति तथा कार्यक्रममा भरतपुर अस्पताललाई गर्भवती बोक्न एम्बुलेन्स खरिद गरिदिने उल्लेख गरिएको छ। भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले गर्भवती महिलाहरूलाई प्रसूति गराउन आउन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिदिन लागेको जानकारी गराउनु भएको छ। चितवनको माडीमा यस वर्ष राष्ट्रिय धान दिवस मनाइँदैछ। धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ माडीमा 17 धान दिवस मनाउन लागिएको हो। कृषि ज्ञान केन्द्र चितवन र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सँगसँगै परियोजना कार्यान्वयन इकाइ चितवनले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी कोरोनाका कहरका बीचमा पनि सामाजिक तथा भौतिक दूरी कायम गरी राष्ट्रिय धान दिवस मनाउन लागिएको जानकारी गराइएको छ। राष्ट्रिय धान दिवस मनाउनका लागि माडी नगरपालिका 8 कान्तिपुर स्थित सामूहिक चकलाबन्दी खेती कार्यक्रम लागू भएको स्थानमा राष्ट्रिय धान दिवस मनाउने तथा रोपाई महोत्सव मनाउन लागिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभएको छ। उहाँले कृषि यान्त्रिकीकरणलाई प्रयोग गरी धान रोपाई गरिने जानकारी दिनुभएको छ। माडीमा झण्डै 25 बिघा क्षेत्रफलमा यान्त्रिकरण मार्फत रोपाईको तयारी भइरहेको पनि ढकालले जानकारी दिनुभएको छ। चितवनको खैरहानी नगरपालिका युवा मैत्री स्थानीय तहमा उत्कृष्ट घोषित भएको छ। राष्ट्रिय युवा परिषदले बागमती प्रदेशबाट खैरहानी नगरपालिकालाई युवा मैत्री स्थानीय तहमा उत्कृष्ट घोषित गरेको हो। युवा मैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम अन्तर्गत युवा मैत्री स्थानीय तह विकासका लागि प्रोत्साहन कार्यविधि 2076 अनुसार खैरहानी नगरपालिका बागमती प्रदेशबाट उत्कृष्ट भई पुरस्कार पाउन सफल भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्माले जानकारी दिनुभएको छ। उत्कृष्ट भएसँगै खैरहानीले 5 लाख रूपियाँ प्राप्त पनि गरेको छ। सो पुरस्कार रकम युवा लक्षित कार्यक्रमको लागि खर्च गर्नुपर्ने राष्ट्रिय युवा परिषदले पनि जानकारी गराएको छ। बागमती प्रदेशमा चितवनसहित 9 जिल्लाका 1,700 किसानले करिब 8 करोड़ लिटर दूध उत्पादन गरेर 8 करोड़ अनुदान पाएका छन्। अनुदान लिनेमा सबैभन्दा बढ़ी चितवनका 94 दुग्ध उत्पादक सहकारीले 4,45,69,274 लिएका छन्। प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले यस वर्षदेखि दूधमा किसानलाई दिने अनुदानको रकम पनि बढ़ाएको जानकारी दिनुभएको छ। जननेता मदन भण्डारीको 69 जन्म जयन्तीको अवसरमा शालिग अनावरण गरिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 17 गाजीपुरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले हिजो शालिग अनावरण गर्नुभएको हो। मदन भण्डारी फाउन्डेशन चितवनको आयोजना र मदन स्मृति पार्क गाजीपुरको सह आयोजनामा कार्यक्रम गरिएको थियो र कार्यक्रममा मन्त्री लामाले मदन भण्डारीको विचारलाई लिएर अगाडि बढेकै कारण आज देशका तीनै तहका ठाउँहरूमा कम्युनिष्ट सरकार रहेको बताउनु भएको थियो। मदन भण्डारीको सप्राप्त भएको स्थान गाजीपुरको विकासका लागि बजेटको अभाव नहुने बताउँदै उहाँले स्थानीयहरूले दृढतापूर्वक काम गर्नुपर्नेमा पनि जोड़ दिनुभएको छ। उता जननेता मदन भण्डारीको सप्राप्त गर्ने र नदीबाट बाहिर ल्याउने सहयोग गर्ने मध्येका एकजना टोकमान गुरूङलाई खाद्यान्न सहयोग गरिएको छ। मदन भण्डारी फाउन्डेशन चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले व्यक्तिगत रूपमा सहयोग उपलब्ध गराउनु भएको हो। गाजीपुर स्थित गुरूङको घरमा नै पुगेर अध्यक्ष भट्टराई स्थित फाउन्डेशन चितवनका पदाधिकारीहरूले राहत हस्तान्तरण गरेको जानकारी गराइएको छ। तत्कालीन माओवादीको आक्रमणबाट गम्भीर घाइते भई गोर्खाबाट विस्थापित भएका शिक्षक नेता यदुप्रसाद अधिकारीको 9 दिनको पुण्यतिथिमा उहाँको निवास गौरीगंजमा शोकसभा सम्पन्न गरिएको छ। नेपाली कंग्रेस वडा नम्बर 8 को नगर समितिले शोकसभा आयोजना गरेको हो। सो अवसरमा नेपाली कंग्रेस चेतनका सभापति जितनारायण श्रेष्ठले आफ्नो आस्थाबाट कति पनि विचलित नभई पार्टी संगठनलाई कटिबद्ध भएर लागेका निष्ठावान शिक्षक नेताको देहावसानले कंग्रेस पार्टीमा अपूरणीय क्षति पुगेको बताउनु भएको छ। यसैबीच यता भरतपुर महानगरपालिकाभित्र रहेका 2 सामुदायिक वनमा जड़ीबुटी र फलफूलका बिरूवा रोपिएको छ। राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर भरतपुर 11 नव जागृति सामुदायिक वन र भरतपुर 12 रामबेल सामुदायिक वनमा वृक्षारोपण गरिएको हो। चितवन क्षेत्र नम्बर 2 खका सांसद विजय सुवेदीले नवजागृति सामुदायिक वनमा एभो काडो र रामबेल लगायतका बिरूवाहरूको वृक्षारोपण गर्नुभएको जानकारी गराइएको छ। विजय खबरमा अब पाल भएको छ नमुना ग्राम संचार अभियानको।
नमुना ग्राम संचार अभियान गैंडाकोट 3 को आवाज।
वर्षौंदेखि कुवाको पानी पिउँदै आएका गैंडाकोट 3 केलादीका स्थानीय गाउँमा 20,000 लिटरको खाने पानी ट्याङ्की निर्माण गरी पानी वितरण गरेसँगै सफा र शुद्ध पानी पिउन पाएपछि खुशी भएका छन् सहकर्मी पवित्र पराजुलीको एक रिपोर्ट।
केलादेखि मनु गुरूङ आफ्नै घर अगाडि धारोमा पानी आएपछि दङ्ग हुनुहुन्छ। केही समय अघिसम्म उहाँ घण्टौ लगाएर कुवासम्म पानी लिन जानुहुन्थ्यो। वर्षौंसम्म उहाँले यो शास्ति खेप्नु पर्यो। यस्तै शास्ति गाउँका अन्यले पनि भोगे। स्थानीय फोहर पानी पिउन बाध्य थिए। यही दुःख सम्झँदै स्थानीय मनु गुरूङ भन्नुहुन्छ,
पहिला पानी नहुँदा हाम्रो खोलामा कुवा बनाउँथे है, कुवा बनाएर पुरै भ्याकुता बच्चा बनाउँथ्यो। त्यस्तो के हाम्रो यस्तो भ्याकुताको फुल तर्काएर त्यसरी खानी गर्थ्यो। त्यस्तो समस्या त हुन्थ्यो नानी, कसैलाई पखला जाने, कसैलाई के हुने भइरहेको थियो। के अरे भए पनि त्यति मान्छे त्यस्तो भयो भने खानै पर्ने के गर्ने।
तर अहिले भने यो समस्या हटेको छ। गाउँमा 20,000 लिटरको खाने पानी ट्याङ्की बनेसँगै सहज भएको छ। घण्टौ लगाएर पानी बोक्नु पर्ने बाध्यता हटेको छ। फोहर पानीकै कारण बिरामी हुनु परेको छैन स्थानीय गुरुङ।
पानी ट्याङ्की बनेपछि हाम्रो धेरै राम्रो भयो। अनि अहिले आएर धेरै राम्रो, त्यस्तो पखला जाने झाडा पखला चाहिँ भएको छैन, अलिक राम्रो।
गैंडाकोट नगरपालिका र स्थानीयको सक्रियता मा 3 लाखको लागतमा गाउँमा खाने पानी ट्याङ्की निर्माण गरिएको छ। गाउँमा पहिले 2,000 लिटरको खाने पानी ट्याङ्की भए पनि स्थानीयलाई प्राप्त पानी पुग्दैनथ्यो। सोही कारण खाने पानी लिनका लागि स्थानीय खोला कुवा धाउने गर्थे। गैंडाकोट 3 केलादीमा रहेको जलुके खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरि बहादुर मिश्र,
गाउँमा पनि अब प्रतिदिन मान्छेको जनसङ्ख्या पनि बढिरहने होइन, त्यो भएर पानीको अलिकति ट्याङ्की उपलब्ध गर्न पाए पनि ओभरफ्लो भएको पानी होला राख्न सक्यो भने केही पानीको चाहिँ अभाव नहुने सम्भावना देखिएर अनि त्यसलाई चाहिँ अलिकति केही मागहरू गरिएको थियो। नगरपालिकाबाट चाहिँ हामीलाई चाहिँ मिलेको बाबत लगभग 3 लाख रुपियाँको चाहिँ हारारी हिसाबको चाहिँ हामीले 2,14,000 रुपियाँ पाइयो। अनि त्यही पैसा चाहिँ हामीले चाहिँ हामीसँग पनि चाहिँ अलिअलि बचत पैसाहरू थियो। अनि त्यही पैसाहरू लगाएर सेन्टमा हाम्रो चाहिँ त्यो 20,000 लिटर ट्याङ्की चाहिँ मर्मत र के अरे त्यसलाई बनाउँदाखेरि गराउँदाखेरि सेन्टमा तपाईँको 3 लाख रुपियाँ जति चाहिँ खर्च भएछ।
45 घर दूरी रहेको केलादीमा अहिले 7 धारा रहेका छन्। अब छिट्टै नै गाउँको हरेक घरमा धारा पुर्याउने गरी तयारी गरिएको बताउनुहुन्छ अध्यक्ष मिश्र।
अहिले चाहिँ हामीले अब त्यसलाई चाहिँ घर घरमा चाहिँ के अरे मिटर सिस्टम राख्ने चाहिँ योजना बनाएको छु। अनि त्यसमा चाहिँ अब अहिले यतिखेर चाहिँ अब त्यति पैसाले अब मैले पाइप किने भने अब चाहिँ मिटर किने पैसा हुँदैन होइन, अनि मिटर किने चाहिँ पाइप किने पैसा हुँदैन। त्यही हिसाबले चाहिँ गरेर फेरि पनि अलिकति चाहिँ नगरपालिकामा केही कुराहरू राख्न पाएर 2-4 पैसाहरू केही चाहिँ उपलब्ध भयो भने अनि त्यसपछि चाहिँ अनि चाहिँ राम्रोसँग सञ्चालन गरेर चाहिँ लगभग 40-45 घर छ, त्यसलाई चाहिँ केही सुविधा हुन्छ कि भन्छ।
घर नजिकै धारा पाएपछि राहतको महसुस गरेका स्थानीय
जस्तै घर घरमा धारा आउने कुराले अझ हर्षित भएका छन्। यसको चाँजो पाँचो ओडा कार्यालयको समन्वयमा खानेपानी संस्थाले तयारी गरिरहेको छ।
रिपोर्ट सँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। आज असार पन्ध्र धान दिवस, खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै ठूलो क्षति पुर्याउने गरी सलह नभित्रिएको सलह व्यवस्थापन नियन्त्रण कार्यदलका संयोजक होमा गाईको भनाई। नेपालमा एक महिनासम्म रहन सक्ने विज्ञहरूको प्रक्षेपण। सरकारी गाडीको दुरूपयोग नगरेको गैंडाकोटकी उपमेयर कण्डेलको भनाई। क्वारेन्टाइन अनुगमन गर्न जाँदा आशीर्वाद दिन पुगेको प्रश्नोक्ति। विद्यालय बन्द हुँदाको शुल्क नलिन गैंडाकोटका शैक्षिक संस्थाहरूलाई नेभिसंग गैंडाकोटको चेतावनी। खैरहनी नगरपालिका बागमती प्रदेशमा युवा मैत्रीमा उत्कृष्ट घोषित। गर्भवती महिला बोक्नका लागि भरतपुर महानगरपालिकाले एम्बुलेन्स खरिद गरिदिने। नारायणी मावी गैंडाकोट साथमा विद्यालय व्यवस्थापन समिति गठन। अध्यक्षमा उपाध्याय। र चितवनको माडीमा मेसिनबाट रोपाई गरेर धान दिवस मनाइने। प्रदेश सरकारद्वारा चितवनका दुग्ध किसानहरूलाई 4 करोड बढी अनुदान प्रदान। मदन भण्डारीको शव भेटाउने गाजीपुरका गुरुङलाई सहयोग। अवस्था नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र हरि सुवेदीलाई धन्यवाद। अजय पौडेल बिदा हुन्छु। नमस्कार।